आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
खुसियाली मना, धन्यवाद यीशुलाई चढा, खुसियाली मना, धन्यवाद यीशुलाई चढा। जन्मिए यीशु बेथलेहम गाउँमा, जन्मिए यीशु बेथलेहम गाउँमा, हामीलाई बचाऊ।
We
यीशुको जन्मदिनमा रमाइरहेछन् मानिसहरू मेला भई मण्डलीमा हामी पनि आनन्द मनाऊ हामी पनि आनन्द मनाऊ यीशुको गीत गाऊ यीशुको गीत गाऊ खुसियाली मना धन्यवाद यीशुलाई छोडा धन्यवाद यीशुलाई छोडा जन्मिए यीशु बेथलेहेम गाउँमा जन्मिए यीशु बेथलेहेम गाउँमा हामीलाई बचाउन हामीलाई बचाउन
प्रिय श्रोता, आज पनि यहाँ सबैलाई हार्दिक स्वागत छ यस बाइबल अध्ययन कार्यक्रममा। अघिल्लो कार्यक्रममा हामीले एफिसी चार अध्याय एकदेखि तीन पदसम्मबाट बाइबल अध्ययन गरिरहेका थियौं, जुनको विषय थियो नयाँ मानिसको जुन मण्डली हो अर्थात सत्य विश्वासी हो त्यसको प्रदर्शन। अनि यही विषयबाट आज हामी लगातार एफिसी चार अध्याय चार पददेखि छ पदसम्म बाइबल अध्ययन गर्नेछौं। सायद हामी चार अध्यायको शुरूदेखि अध्ययन गर्दा पाठ गर्दा असल होला। एफिसी चार अध्यायको एक पदमा लेखिएको छ, यसकारण म प्रभुको निम्ति एक कैदी तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर। पावले यस पत्रका पहिला तीन पदहरूमा परमेश्वरको अनन्त उद्देश्य, उहाँको नयाँ जाति अथवा मण्डली र उहाँका सन्तान हुनलाई हाम्रो बोलावटको बारेमा भनेका छन्। अब यी तीन अन्तिम अध्यायमा हामीले कसरी दिनदिनको जीवन जिउनु पर्ने हो, प्रतिदिनको जीवन जिउनु पर्ने हो, हाम्रो प्रदर्शन कस्तो हुनुपर्छ, सो कुराको बारेमा पावल बताउँछन्। हामी परमेश्वरको परिवारका छोरा छोरी हौं भने त हामीले परमेश्वरका छोरा छोरी भए जस्तै गरी व्यवहार गर्नुपर्दछ। यसकारण पद एकमा परमेश्वरबाट पाएको हाम्रो बोलावट जस्तो छ त्यही योग्यको जीवन यापन गरौं भनेर पावल यहाँ भन्दछन्। परमेश्वरको बोलावट पाउन योग्य हुनलाई हामीमा एकता पनि हुनुपर्दछ। आज हाम्रो जीवन कस्तो छ त? अनि दुई पदमा लेखिएको छ, सारा दिनता र नम्रता र धैर्यसँग एउटाले अर्कालाई प्रेममा सहेर। हामी विश्वासीहरूले एक अर्कासँग एकता राख्ने उपाय के हो? पहिलो हो दिनता, नम्रता। हाम्रो मण्डलीमा फुट किन आउँदछ? फुट चाहिँ प्राय जसो हाम्रो घमण्डी स्वभावको कारणले आउँदछ। हामीमा भएको घमण्डी स्वभावबाट दुई प्रकारका नराम्रा कुरा उत्पन्न हुन्छन्। पहिलो कुरा हो, हामी मध्ये कोही कोही ठूला हुन खोज्दछ, अनि जब नेतृत्व पाउन सक्दैनन् तब तिनीहरूले दुःख मानेर फुट गराउन थाल्छन् अथवा अर्को मण्डलीमा जान्छन्। घमण्डबाट उत्पन्न हुने दोस्रो कुरा हो, कुनै एकजनाले हाम्रो विरूद्धमा केही कुरा गर्यो अथवा हामीलाई धोका दियो भने हाम्रो घमण्डको कारणले हामी रिसाउँछौं र त्यससित संगति गर्न छोड्छौं। जहिले पनि आफ्नो खातिर हामीलाई अर्कोसित दुःख लाग्छ, सधैँ त्यो हाम्रो नम्रताको अभावको कारणले हुन्छ। यसकारण हामीलाई एकतामा रहनलाई चाहिने मुख्य कुरा साँचो नम्रता दिनता नै हो, प्रेम हो एक आपसको। नम्र मानिसहरू कमजोर हुन्छन् भनी कोही कोहीले भन्छन्, तर नम्र मानिस अरू भन्दा झन बलियो हुँदछ। उसले आफैलाई आफ्नै अधीनतामा राख्छ र खुशीसित अरूहरूको अधीनमा पनि बस्न तयार हुन्छ। हामी नम्र छौं कि छैनौं आफैले कसरी जाँच्ने त?
प्रार्थना गर्दा प्रभु म पापी हुँ, म अयोग्य छु भनी भन्नु त सजिलो छ, तर हाम्रो पक्का जाँच यति बेला हुन्छ जब कुनै भाइले नै हामीलाई अयोग्य पापी भन्छ, विशेष गरेर अरूहरूको अगाडि। यस्तो बेलामा हाम्रो प्रतिक्रिया कस्तो हुन्छ त? के हामी खुशीसित आफ्नो भाइको कुरा स्वीकार गर्न सक्छौ? यो कुरा हामीले विचार गरौं। एकता हुनलाई चाहिँ दोस्रो कुरा हो सहनशीलता, धैर्यता। हामीले एक अर्कासँग धैर्यसित व्यवहार गर्नुपर्छ। हामी हरेक जनामा कमजोरी र कलंकहरू हुन सक्छन्। हामीमा यी कुराहरू भए तापनि हामी अरूबाट धैर्य माग्छौ र अरूले हामीलाई ग्रहण गरेको हामी चाहन्छौ। त्यसो हो भने हामीले पनि अरूलाई धैर्य देखाउनुपर्छ र तिनीहरूलाई ग्रहण गर्नुपर्छ। एउटाले अर्काको कटु आलोचना गर्ने, दोष लगाउने फुटको दोस्रो कारण हो। हाम्रो मण्डलीमा यसरी फुट ल्याउन यसले ठूलो भूमिका खेलेको हुन्छ। अरूहरूले हाम्रो विरूद्धमा केही बोले तापनि हामीहरूले तिनीहरूसँग धैर्य धर्नुपर्छ। यस किसिमको विरोधलाई हामीले धैर्यले जिउनुपर्छ, जित्नु पर्दछ। एकता हुनलाई तेस्रो आवश्यक कुरा प्रेम हो। हामीले एउटाले अर्कालाई प्रेममा सहनुपर्छ। जसरी ख्रिस्टले हामीलाई प्रेममा सहनुहुन्छ, हामीले एक अर्कालाई माफ दिनुपर्दछ, क्षमा दिनुपर्छ, जसरी ख्रिस्टले हामीलाई क्षमा दिनुभएको छ। यस्तो एकतामा रहनलाई यी तीनवटा कुरा, नम्रता, धैर्यता र प्रेम अति आवश्यक छ। याद गर्नुहोस्, पावलले हामीलाई एउटा नमूना दिएका छन् कि हामी परमेश्वरको मन्दिरमा भएका ढुङ्गाहरू जस्तै हौं। त्यसो भने नम्रता, धैर्यता र प्रेम यी ढुङ्गाहरूको बीचको माटो वा सिमेन्टी जस्तै हुन् र नम्रता, धैर्यता र प्रेमले हामीलाई सँगसँगै बलियो गरी बाँध्दछ। अनि तीन पदमा भनिएको छ, शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। एकताको कुरा यहाँ हामी लेख्दछौं। एकता त्यसै आउँदैन, एकता राख्नलाई हाम्रो पक्षबाट केही मेहनत चाहिन्छ। शैतान सधैँ हामीलाई छुट्याउन खोज्छ, यसकारण हामीहरूले एकता राख्न प्रयत्न गर्नुपर्छ। एकता राख्नलाई हामीले एक अर्कालाई शान्तिको बन्धनमा बाँध्नुपर्छ। हाम्रो शान्ति ख्रिस्ट येशु हुनुहुन्छ, उहाँले हामीलाई एउटै तुल्याउनुहुन्छ। हामीहरू यही शान्तिबाट एक अर्कालाई सँगसँगै बाँधौं, अनि हामी आफैले त्यस एकता बनाउन सक्दैनौं। केवल पवित्र आत्माले मात्र त्यो एकता बनाउनुहुन्छ, तर हामीले त्यसको कायम राख्नुपर्छ। येशु ख्रिस्टमा हरेक सत्य विश्वासीहरू एक शरीरमा हुन र हामीले यो कुरा एक शरीरका हुन् र हामीले यो कुराको महसुस गर्नुपर्छ कि हामी ख्रिस्टमा एक हौं। अहिले पावल निरन्तर ती एकताको साथ एकताका कुराहरूको लिस्ट दिन्छन्। चार अध्याय चारदेखि छ पदमा भनिएको छ, शरीर एउटै छ र पवित्र आत्मा एउटै हुनुहुन्छ, जसरी तिमीहरू बोलाउँदा एउटै आशामा बोलाएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ, एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा। हामी सबैको एउटै परमेश्वर र पिता जो सबैमाथि, सबैका मध्य र सबैमा हुनुहुन्छ। पहिलो, एउटै शरीर। यसले पेन्तिकोस्टको दिनदेखि स्वर्गीय यात्रासम्मको विश्वासीहरूको सम्पूर्ण संख्याको संकेत गर्दछ। यो एउटै शरीरलाई अदृश्य मण्डली, इनभिजिबल चर्च भनिन्छ, तर यो बिल्कुलै सम्पूर्ण रीतिमा सही होइन। सम्पूर्ण सत्य विश्वासीहरू पनि सदृश्य हुनुपर्छ। दोस्रो, एउटै आत्मा। यसले पवित्र आत्माको संकेत गर्दछ, जसले विश्वासीहरूलाई ख्रिस्टको शरीरमा बाँध्दछ या मिलाउँदछ। पवित्र आत्माको काम ख्रिस्टमा विश्वासीहरूलाई एकता गर्नु हो। यो नै एकता विश्वासीहरूलाई कायम राख्न निर्देशन दिएको छ। तेस्रो, तिमीहरूको बोलावटको एउटै आशाले। यसले चाहिँ प्रत्येक विश्वासीहरूको सामने राखेको लक्ष्यको संकेत गर्दछ। तिनीहरूलाई एक दिन यो संसारबाट उठाएर ख्रिस्टको उपस्थितिमा लगिनेछ। यो तितस 2:13 अनुसार धन्य आशा हो। अनि चौथो, एउटै प्रभु। यसले चाहिँ प्रभु येशु ख्रिष्टको दर्शाउँछ, विश्वासीहरूमाथि उहाँको स्वामित्वले मण्डलीको एकताको अस्तित्वमा ल्याउँदछ। पाँचौं, एउटै विश्वास। यसले प्रेरितहरूको शिक्षाको दर्शाउँछ। जब यो कुराको इन्कार गरिन्छ, त्यहाँ विभाजनहरू छन्। विश्वासीहरूको मेल गराउने, जोडाइने त्यहाँ ठोसपन हुनै पर्छ, अनि त्यो ठोसपन चाहिँ सही शिक्षा हो, एउटै विश्वास। अनि छैटौं, एउटै बप्तिस्मा। यसले चाहिँ पवित्र आत्माको बप्तिस्माको दर्शाउँछ, जुन खास बप्तिस्मा हो। धार्मिक अनुष्ठानको बप्तिस्मा पानीद्वारा हुन्छ। पानीको बप्तिस्मा पवित्र आत्माको बप्तिस्माको खास बप्तिस्माको संकेत हो, जुनद्वारा विश्वासीहरू वास्तवमा एउटै बनाइएका हुन्छन् ख्रिष्टको बधनमा। सबैका एउटै परमेश्वर र पिता, यसले विश्वासीहरूको पितापनको पितृत्वको दर्शाउँछ। जबकि त्यहाँ खालि एउटै मात्र पिता हुनुभएकोले गर्दा उहाँ भविष्यवाणीहरूको पिता हुनुहुन्न, गर्दा उहाँ अविश्वासीहरूको पिता हुनुहुन्न। पुत्रत्व केवल येशु ख्रिष्टद्वारा मात्र आउन सक्छ। विश्वासीहरूको एकताले विश्वासी र अविश्वासीहरू बीच एकदम बेग्लै भिन्नताको उत्पादन गर्दछ। उहाँ सबैको पिता हुनुहुन्छ जो नयाँ जन्मद्वारा उहाँका हुन्। पावल मण्डलीको बारेमा कुरा गरिरहेका छन्। यो पिताको दाहिने हातमा विराजमान गर्नुहुने ख्रिष्टको शरीर हो। पावल मण्डलीको बारेमा कुरा गरिरहेका छन् जो ख्रिष्टको बधन हो र उहाँका मिलेको छ, जोडिएको छ, र मण्डली नयाँ मानिस हो। यो रहस्य हो, यो सबै सत्य छ, किनभने यो ख्रिष्टमा छ। तर पनि पावलले यो कुरा देखाउन प्रयास गरिरहेका छन् कि हामी अझै यो अति नै दुष्ट पापी संसारमा हिँड्दछौं। विश्वासीको यो हिँडाइको उसको छलफलमा पावल सबभन्दा पहिले व्यक्ति विशेषसँग बोल्दछन्। हरेक विश्वासीहरू दिनता नम्रतासँग हिँड्नुपर्छ। त्यसपछि उसले सम्पूर्ण मण्डलीतिर विस्तार गर्दछन्, जुन एउटा शरीर र एउटा आत्मा हुनुहुन्छ। अन्त्यमा उसले यो अनुच्छेदलाई महान तस्वीरमा ल्याउँदछन्, जुनले परमेश्वरको श्रेष्ठता र उन्नतताको तस्वीर दिन्छ। पद छको अन्तिम खण्डमा भनिएको छ, जो सबैमाथि सबैद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ। यसको अर्थ परमेश्वर सर्वश्रेष्ठ हुनुहुन्छ। उहाँ आफ्नो सृष्टिभन्दा माथि हुनुहुन्छ। उहाँ आफ्ना सृष्टिमाथि आश्रित हुनुहुन्न। उहाँ श्वास लिनलाई अक्सिजनमा आश्रित हुनुहुन्न। उहाँले पूरा हप्ताभरि खानाको निम्ति बजारमा राशन सब्जी किन्न जानु पर्दैन। उहाँ सर्वश्रेष्ठ, सबैभन्दा बढेर हुनुहुन्छ, श्रेष्ठ हुनुहुन्छ। उहाँ केवल हरेक कुराहरूभन्दा माथि मात्र हुनुहुन्न, तर उहाँ सबैद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ। यसको मतलब उहाँ तपाई र म रहेको संसारमा हुनुहुन्छ। उहाँले यसलाई आफ्नो उद्देश्य र योजना अनुसार चलाइरहनु भएको छ। कुरा जेसुकै होस्, मण्डली यो संसारमा नयाँ मानिसको रूपमा हिँड्नु पर्दछ र मण्डली त्यहाँ प्रदर्शन हुनु पर्दछ साक्षीको रूपमा, र मण्डली एउटा नमूना, एउटा ख्रिष्टको गवाही हुनु पर्दछ। अर्को दिनमा हामी देख्नेछौ नयाँ मानिसको रोकआउट र नयाँ मानिसको निषेधको। यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर
89975 एपीसी नम्बर 2561 काठमाडौँ नेपाल इमेल twrnepal@yahoo.com साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 475 35 679 एकपल्ट सुन्नुहोला कार्यक्रम मुक्तिको मार्ग जीपीयू नम्बर 89975 एपीसी नम्बर 2561 काठमाडौँ नेपाल इमेल twr@yahoo.com एसएमएस को लागि मोबाइल नम्बर 98 475 35 679 98 475 35 679 यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ हाम्रो वेबसाइट यस प्रकार छ www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ हवस् त मित्र आजलाई हामी बिदा चाहन्छौ अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ तबसम्मलाई नमस्कार